आगे देखेंगे आयत नंबर 116 से। इन्नल लज़ीना कफ़रू लन तुग़निया अन्हुम अमवालुहुम वला औलादुहुम मिनल्लाहि शैया वौलाइका अस्हाबुन नार हुम फीहा खालिदून। बेशक वो लोग जिन्होंने कुफ्र किए हरगिज़ न काम आएंगे उनके माल और न उनकी औलादें उनको अल्लाह के मुकाबले में कुछ भी, और ये लोग जहन्नुम में रहने वाले हैं, वो उसमें हमेशा रहेंगे। यहाँ अब अल्लाह ताला ने इस आयत और इससे अगली एक आयत में कुफार की उन कोशिशों के रद्द होने का तज़किरा किया जो इस्लाम के ख़िलाफ़ वो करते हैं। इससे ऊपर वाली आयत के साथ इसका रब देखिए कितना खूबसूरत अल्लाह ताला ने यहाँ नुक्ता बयान किया कि ऊपर बात हुई थी अहले किताब के उन लोगों की कि जो अपनी इस्लाह कर लेते हैं और अल्लाह ताला के लिए वो काम करने लगते हैं जिनको उनको हुक्म दिया जाता है, तो फरमाया गया कि फलई यक फरूख, बस हरगिज़ नहीं उनकी न कदरी की जाएगी न शुक्री की जाएगी, क्योंकि अल्लाह ताला मुत्तकियों को जानता है। जबकि अब इसके बरक्स वो लोग जिन्होंने कुफर किया, हर दौर के काफिर इससे मुराद हो सकते हैं, ख़ास तौर पे वो काफिर जो हकीकत में मुसलमानों के दुश्मन भी हों और इस्लाम के ख़िलाफ़ कोशिशें भी करने वाले हों। क्या नहीं होगा, लन तुगनिया, हरगिज़ नहीं काम आएंगी उनके। तुगनी का लफ्ज़ गिना से है, गनी गैन नूनजा इसका रूट है, अल्लाह ताला का नाम भी इसी रूट से आता है। तो हरगिज़ नहीं काम आएंगी, किफ़ायत करेंगी इनको, क्या चीज़ नहीं काम आएंगे इनके, अमवालुहुम माल की जमा, अमवाल माल से है, माल का लफ्ज़ मीम या लाम मईल से है, मईलन या मईला या मीलू मईलान कहते हैं झुकने को। माल को माल क्यों कहते हैं, क्योंकि माल की तरफ इंसान की तबीयत झुकती है, ख्वाहिश होती है उसकी तरफ, तो कहा कि इनके माल, और माल के अंदर सब कुछ आता है। ज़ुल्जिनल नास में हम इसकी डिटेल देख चुके कि सिर्फ रुपए पैसे ही को माल नहीं कहते, बल्कि इंसान की जो एसेट्स होते हैं और ज़मीनें जानवर खेतियाँ ये सारी चीज़ें, तो इससे मुराद सिर्फ कैश मनी ना लिया जाए बल्कि हर किस्म का माल जो इंसान इस्तेमाल करता है। मिनल्लाही शैया, अल्लाह के आगे कुछ, यानी अल्लाह ताला के मुकाबले में इनके कुछ भी काम नहीं आएंगी। मुराद क्या है अल्लाह के मुकाबले में, कि जब ये माल और औलाद के पीछे लगकर अल्लाह के हुक्मों को तोड़ते रहे और युसारेउना फिल खैरात में शामिल ना हुए, और इसके बरक्स अल्लाह के दीन के रास्ते में रुकावटें खड़ी करते रहे, तो ये माल और औलाद अब इनकी आँखों की ठंडक नहीं रहेगा। अमूमन देखा जाए तो ये दो चीज़ें हैं जो लोगों को हमेशा हक से दूर रखती हैं और हक की मुखालफत के लिए माइल करती हैं। हक से दूरी की मिसाल क्या है कि इंसान इन्हीं दो चीज़ों के तकाज़ों में लगा रहता है और हक के और दीन के तकाज़े पूरे नहीं कर पाता। अगर हम अपने आप को भी देख लें, कुछ ना कुछ दर्जे का कुफर तो मुसलमानों में भी आ जाता है, जबकि हम कुफर को नाशुक्री के मानों में लें, कि वो लोग जो अल्लाह के दीन को मानने के बावजूद नमाज नहीं पढ़ते। ज़रा लिखिए, अक्सर जो नमाज छूटती है उसकी वजह क्या होती है, क्या माल कमाना या माल का खर्च करना तो नहीं होती इसकी वजह? माल की संभाल, माल को देखभाल करना, और माल में हमारे घर भी आते हैं। और अक्सर जब हम दीन के तकाज़ों में कुछ कमी बेशी कर लेते हैं, तावीलात कर लेते हैं या रुख्सतें निकाल लेते हैं, तो क्या उसकी वजह हमारी औलादें तो नहीं होती? ये दो चीज़ें हैं जिनकी तरफ इंसान का दिल खिंचता है, माइल हो जाता है इंसान। इसी तरह वो लोग जो अभी कुफर पे हैं, लेकिन उनके दिलों को पता चल चुका है कि इस्लाम अच्छा है, खूबसूरत है, लेकिन वो क्यों नहीं इस्लाम की तरफ आना चाहते कि फिर माल छूट जाएगा। अक्सर लोग माल की वजह से नहीं आते, और दूसरी बात है घर छूट जाएगा, ख़ानदान छूट जाएगा, लोग छूट जाएंगे। कई लोग ऐसे थे जिन्होंने हिजरत मदीना के मौके पर हिजरत नहीं की, सिर्फ इसलिए कि मक्का में हमारे बिजनेस हैं, कारोबार है। कई लोगों ने इसलिए नहीं की कि हमारे ख़ानदान छूट जाएंगे। उन सबको छोड़ दें, आज के दौर में भी आप देख लीजिए, ये दो बहुत बड़ी रुकावटें बन जाती हैं हमारी अपने लाइफस्टाइल को छोड़ने में, कि लोग क्या कहेंगे, ख़ानदान क्या कहेगा, बच्चों के रिश्ते कहाँ से होंगे। फिर इसी तरह आप देखिए के पास जब इंसान को बिल्कुल सही तौर पे समझ आ रहा होता है कि उसकी कमाई में कोई नाजायज़ चीज़ है, अल्लाह की नापसंद की चीज़ है, लेकिन क्या सोच के रिस्क नहीं लेता, फिर बच्चे कहाँ से खाएंगे, फिर उनकी फीसें कहाँ से देंगे, फिर ये ख़र्चा कैसे पूरा होगा, वो क्या होगा। और इन दो का नज़रिया आप इंशाल्लाह हम पढ़ेंगे जाके सूरह मुनाफिकून और सूरह तहरीम में, तो और ख़ूबसूरत तरीके से हमें मिलेगा कि माल और औलाद इंसान के रास्ते की रुकावट भी हैं, और यही दो इंसान के लिए फ़ायदे की चीज़ भी बन जाते हैं जब वो इनको अल्लाह के तकाज़ों के मुताबिक रखे। एक जगह आता है कि माल और औलाद तुम्हारे लिए फितना है, एक जगह आता है इन्ना मिन अज़्वाजिकुम व औलादिकुम, तुम्हारी बीवियों और तुम्हारे बच्चे तुम्हारे लिए आजमाइश है, फितना है। एक जगह आता है अदुवुल्लकुम, दुश्मन है तुम्हारे लिए। 28वें पारे में इसकी बहुत ज़्यादा अल्लाह ताला ने खोल के हैसियत सामने रख दी। हमारे लिए इस वक्त खुलासा यह है कि ये दोनों चीज़ें इंसान के लिए रहमत हैं, अगर अल्लाह के दीन को फ़ायदा देने के लिए हो, अल्लाह के दीन के अंदर रहते हुए हम इनको देखें, भालें, इनकी परवरिश करें। और ये दोनों चीज़ें हमारे लिए फितना बन जाती हैं जब एक तरफ इनके तकाजे हों और दूसरी तरफ अल्लाह के दीन के तकाजे हों, तो फितना यानी आजमाइश है, किसको चूज़ करें, किसको चूज़ करें। और तीसरे दर्जे पे ये दोनों चीज़ें हमारी दुश्मन बन जाती हैं जब हम उस चॉइस के मौके में इनको चूज़ करके अल्लाह को छोड़ दें। क्या बात कही, दोहरा देती हूँ। पहली बात है ये रहमत है, कब, जब इन दोनों को अल्लाह के हुक्मों के मुताबिक चलाते हैं, बल्कि थोड़ा सा तरतीब बदल लें, चलें पहले दर्जे पे कर दें, ये आजमाइश है। कब आजमाइश है, कि एक तरफ दीन का तकाजा है और एक तरफ माल का तकाजा है। अब कमाना या खर्च करना आप इसको डिटेल में खुद ही समझ लें, एक तरफ औलाद और एक तरफ दीन, ये तकाबुल के वक्तों में इन मुश्किल होती हैं, आम हालात में तो सबको अल्लाह का दीन अच्छा लगता है। अब ये पहले मरहले पे आजमाइश होती हैं, फितना। हर बच्चा इम्तिहान का एक पर्चा है, या इसमें फेल होंगे या पास होंगे, और हर माल हर नेमत घर की चीज़ है वो आजमाइश है। हासिल कैसे करते हैं, ख्वाहिशात में इंसान खेलता है, राल टपकती है, लेकिन मिलती वो अल्लाह की नाफरमानी से है, लेनी है कि नहीं लेनी, पहले इनका लेना ही एक आजमाइश बन जाता है, मिल जाती है तो दूसरी आजमाइश शुरू हो गई। बहरहाल इस आजमाइश के बाद जब इंसान इसमें से अल्लाह के दीन के मुताबिक फ़ायदा उठा ले और इसको अल्लाह के दीन के मुताबिक रखे, तो ये इंसान के लिए रहमत बन जाती हैं, बाकियात तो सालेहात बन जाती हैं। सूरत कहफ में जैसे आते हैं, अलमाल वल बनून ज़ीनतुल हयात दुनिया वल बाकियात सालेहात, यानी बाकी रहने लिए नेकियाँ बन जाती हैं ये। तीसरे दर्जे पे ये कि अगर इंसान इन दो को चूज़ करके अल्लाह के दीन को नुकसान दे दे तो ये अदुव बन जाती हैं। और कुफ्फार मक्का की बहुत सारी कोशिशें जो थीं अल्लाह के नबी के दीन को और आपके मिशन को नाकाम करने की, उसकी बड़ी वजह ही या उनके ख़ानदान थे, अबाउजदाद थे। इसलिए औलाद में बाज़ दफ़ा अबाउजदाद का भी लफ्ज़ आता है, क्योंकि किसी न किसी की तो वो औलाद होंगे ना। तो आज भी लोगों के पाँव की यही दो जंजीरें बनती हैं, बेड़ियाँ यही होती हैं, जिनको हम छोड़ नहीं सकते, जिनको नाराज़ नहीं कर सकते, का कोई बात नहीं, जाओ फिर कितना फ़ायदा उठाओगे, हैं तो ये अल्लाह ही की ना। वो औलाए का साबुन नार, और वो आग के साथी हैं, हम फी खा खालिदून, वो उसमें हमेशा रहेंगे। अगली आयत में ख़ास तौर पे उन कोशिशों का तस्करा है जो लोग इस्लाम को नुकसान देने के लिए करते थे। आयत को देखते हैं, फिर उसकी थोड़ी सी शान नज़ुल भी सामने आएगी। फरमाया मसलु मा युन्फिकूना, मिसाल उस खर्च की जो उन्होंने खर्च किया, फ़ी हाज़िहिल हयातिद दुनिया, इस दुनिया की ज़िंदगी में, यानी दुनिया की ज़िंदगी में जो भी माल इन कुफार ने खर्च किया उसकी मिसाल कैसी है, का मसली रिहन, जैसे हवा, कौन सी, फीहा सिर्रन, जिसमें पाला हो। सिर का लफ्ज़ जो है ना, ये स्वाद रॉ रॉ से है। सिर अरबी में कहते हैं अल बर्दुल शदीद, शदीद ठंडक, जला देने वाली सख्त ठंडक। देखिए कि इसका लफ्ज़ आप जहाँ पढ़ेंगे ना तो तजाद पाएगा, ठंडा भी और गर्म भी, इन दोनों का रब्त क्या है कि जब कोई चीज़ बहुत ठंडी हो जाती है ना तो वो गर्म लगती है। आजमाना चाहें तो बर्फ़ की टुकड़ी ज़ुबान पे रख के देखें, एकदम ज़ुबान चलने लगेगी, बर्फ़ हो या ठंडा पानी हो, तो जब कोई चीज़ बहुत ठंडी हो जाती है ना तो वो गर्म लगती है। اسی لیے اللہ تعالیٰ نے جب ابراہیم علیہ السلام کی آگ کو حکم دیا تھا تو کیا کہا تھا، قلنا یا نار کونی بردم وسلام علی ابراہیم. خالی اگر یہ کہہ دیا جاتا نا قلنا یا نار کونی بردن، وہ آگ اتنی ٹھنڈی ہو جاتی کہ ابراہیم علیہ السلام کو نقصان دیتی. تو بردن کے بعد سلامن. یہاں لفظ سررن سے مراد وہ ایک خاص قسم کا پالا، پالا بولتے ہیں نا سردیوں میں کورا پڑتا ہے جیسے کھڑی فصلوں کو تباہ کر دیتا ہے. اشارہ ہے اس میں اسی چیز کی طرف کہ انسان کے کیے دھرے پہ پانی ڈل جائے. کیا ہوا؟ اصابت ہر سکوں من ظلموں پہنچا. اصابت میں اب تا جو ہے یہ مؤنث کی ہے، پھر یہ وہی لفظ ہے جو اصابہ ہے، پیچھے بھی پہنچ چکا. مؤنث کیوں آ گیا؟ حرص کی وجہ سے، کھیتی مؤنث ہوتی ہے عربی میں. اصابت پہنچ گئی، اور اس کا روٹ سواد واؤبا ہے. یہ اصابت لفظ ہی مصیبت ہے، اس کا لفظی معنی کیا ہوتا ہے پہلے بتا چکی ہوں دوسرے پارے میں. لَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ. جی کوئی بتائے اس روٹ سے ایک لفظ، بہت ہم اس سے پناہ مانگتے ہیں. مصیبت، شاباش. مصیبت اسی سے ہی ہے، تیر کا نشانے پہ لگنا، صوب. ٹھیک ہے، مصیبت جو ہم پہ آتی ہے نا وہ ایگزیکٹلی ہم پہ ٹھیک آتی ہے. ہم کہتے ہیں نا کسی کی آتی مجھ پہ آ گئی، نہیں وہ آنی آپ پہ تھی، کیونکہ آپ نے گناہ کیا تھا، وہ ٹھیک وہ آپ کی تلاش میں تھی، وہ آپ کے اوپر آئے گی. وہ بھی اسی لفظ سے ہے. مراد کے کہ پہنچا ہر سا کھیتی کو قوم ان ظلمو، اس قوم کی جنہوں نے ظلم کیا. کون سی کھیتی ہے، کون سی قوم ہے جنہوں نے ظلم کیا؟ انسان ظلم دو طرح سے کرتا ہے اپنے اوپر. نمبر ایک، اللہ کو نہ مان کر. اس کی دلیل سورہ لقمان، ان الشرک لظلم عظیم. شرک کو ظلم عظیم کہا. مراد قوم ان ظلمو سے ہوا قوم ان مشرکون. اور دوسرے درجے پہ انسان اپنے اوپر ظلم کرتا ہے گناہ کر کے. وما اصابکم من مصیبت الا بما کسبت ایدیکم. کیونکہ انسان کے گناہوں کا بدلہ اس کے اوپر دنیا میں مصیبتوں کی صورت میں آتا ہے، تو پتہ کیا چلا کہ جس نے جس درجے کا ظلم کیا ہوگا، انفسہم اپنی جانوں کے ساتھ کیا کیا اس پالے نے، فاہلکت ہو، بس اس نے ہلاک کر دیا اس کو. یہاں میں ایک جملہ بولنے والی ہوں، بھلا کیا، دیکھیں فاہلکت ہو، اس کا روٹ بتائیے تھوڑا سا، آج آپ کو پریشان کروں. ہاں لام کاف، شاباش. تو تا کہاں سے آ گئی؟ آدھی کو گرامر تو آ جائے گی ترجمے کے ساتھ ہی. شاباش. اہلکت ہو میں تا جو ہے یہ تانیس کی ہے. تانیس کہتے ہیں مؤنث کو، عورتوں کی. آپ عورت ہیں نا، یہ جو لفظ عورت ہے نا جو ہماری اردو میں تا ہے، یہ تا بھی جو ہے اصل میں تانیس ہی ہے. اب چھوڑ دیں اس کو، پریشان ہو گئے ہیں. تو بہرحال یہ صرف جگانے کے لیے. تو فاہلکت ہو، یہ بھی ہو سکتا تھا فاہلکہ ہو، تو تا ڈل گئی تانیس کی وجہ سے. تانیس کیا ہے؟ کھیتی. یہاں ایک مثال بہت سمپل دے دی گئی کہ کھیتی لگی لگائی تھی، اوپر سے پالا پڑا اور کھڑی فصل جو تھی وہ تباہ و برباد ہو گئی، اور نتیجہ کیا ہوا کہ کچھ نہیں لگا. اب دیکھنے میں تو لگا اس شخص کے ساتھ بڑا ظلم ہو گیا، اس کی محنت ضائع ہو گئی. کہا نہیں، وما ظلمہم اللہ، اور اللہ نے ان پر ظلم نہیں کیا. اللہ تعالیٰ کی طرف سے جب ظلم کی بات آتی ہے تو کیا مطلب ہے؟ حق سے کم دینا. یہ نہیں ہوا کہ وہ زیادہ کے ڈیزرو تھے، وہ زیادہ کے مستحق تھے اور اللہ ان کو کم دے، یہ کبھی نہیں ہوا، بلکہ اللہ نے ان کی حق تلفی نہیں کی. تو آپ یہ کہہ سکتے ہیں، ادب کا تقاضا ہے کہ اللہ تعالیٰ کے لیے جب لفظ جاتا ہے تو اس کو یہ کہیں کہ اللہ نے ان کی حق تلفی نہیں کی. تلفی کس کو کہتے ہیں؟ تلف کرنا، مال تلف ہو گیا، ضائع کرنا. یعنی اللہ تعالیٰ نے ان کا حق ضائع نہیں کیا. ولیکن انفسہم یظلمون، لیکن یہ اپنے نفسوں پر خود ہی ظلم کرتے تھے. کیا مطلب ہے؟ کہ ہر گناہ گناہگار کے اوپر کیا ہوا خود ظلم ہے. اس آیت میں بنیادی طور پر ایمان لائے بغیر ریاکاری اور نمود و نمائش کے لیے روپے پیسے کو خرچ کرنے والوں کے حسرت ناک انجام کی مثال دی گئی ہے. کچھ لوگ ایمان نہیں لاتے، اس کے باوجود چیریٹیز کرتے ہیں. ایک معنی تو اس کا یہ بن رہا ہے کہ کچھ نہ کچھ ایسے کام کرتے رہتے ہیں جس کو دیکھ کر لوگوں کو یہ شبہ پڑ جاتا ہے کہ یہ لوگ نیکیوں کے کام کریں، نمائشی نیکیاں، خود نمائی کی نیکیاں. قیامت کے دن یہ سب ضائع ہو جائیں گے. سورہ فرقان میں بھی اللہ تعالیٰ اس کا اشارہ کرتے ہیں کہ ہم ان کے اعمال کو ان کے سامنے رکھ دیں گے اور ان کو پھر بالکل جلا کے راکھ کریں گے. کبھی آپ لوگوں نے کاغذ جلائے ہوں گے, جب وہ کاغذ اکٹھے کیے جاتے ہیں نا تو اتنا ڈھیر ہو جاتا ہے, اور جب ان کو آگ لگ جاتا ہے تو پیچھے کیا رہتا ہے, حبامم بسا, اتنی وہ ساری ریک اگر آپ چورا مورا کریں تو شاید اتنی چھوٹی سی شیشی میں آ جائے. یہ ہوگا ان بڑے بڑے کاموں کا انجام جو ایمان کے بغیر کیے ہوں گے اور ریاکاری کے لیے اور دکھاوے کے لیے کیے ہوں گے. پوری بات کا خلاصہ کیا ہے کہ اولاد اور مال اکثر انسان کو اللہ کے دین کے راستے میں خرچ کرنے سے روکتے ہیں. اور یہاں اہل کتاب کے تذکرے کے اندر مال اور اولاد کا تذکرہ آ گیا, کیوں؟ اس لیے کہ بہت سارے لوگوں کو انہی دو چیزوں نے حق کی قبولیت سے روکا ہوا تھا. آج بھی ایسا ہی ہے, کتنے لوگ ہیں جو حق کو حق سمجھتے ہوئے اس کی طرف نہیں آتے, اس میں انہی میں سے کوئی نہ کوئی ایک مجبوری بنی ہوتی ہے. کہا کل یہ ساری چیزیں تم سے دور ہو جائیں گی اور اس وقت تم اللہ تعالیٰ سے اپنے آپ کو بچا نہیں سکو گے. اس کے بعد آیت نمبر 118 سے 120 آیات جو ہیں, میری نظر میں ہمیشہ سے ہی یہ آیات صرف اس کے ترجمے کو اگر گو تھرو کر لیا جائے ہلکی ہلکی وضاحت کے ساتھ بغیر کہنے والے کی کسی بات کے, تو زیادہ فائدہ دیتی ہیں. کیوں کہ اہل کتاب کے بارے میں جتنی بڑی سچائی ان آیات میں پیش کی گئی ہے, اس سچائی کو بہت سارے لوگ قبول نہیں کرنا چاہتے, خاص طور پہ وہ جن کی ہمدردیاں ہوتی ہیں ان لوگوں کے ساتھ. اب اگر کہنے والا بیچ میں کوئی بات ایڈ کر دینا تو لوگ یہ گمان کرنے لگتے ہیں اور یہ پروپیگنڈا کرنے لگتے ہیں کہ جی فلاں کے یہ نظریات ہیں, وہ تو بہت ہی خلاف باتیں کرتے ہیں ان کے, اور ان کو تو بڑا ہے. تو میں سوچتی ہوں کہ یہ آیات تو یقین کریں کہ بڑے حوصلے سے انسان برداشت کرتا ہے. تو ہم ان شاء اللہ تعالیٰ یہی کریں گے کہ یہاں سے 120 آیت کا خلاصہ اکٹھا کریں گے, پھر کچھ باتیں جو اللہ تعالیٰ نے توفیق دی تو اس پہ ہم اپنے ناطے سے بھی دیکھیں گے کہ اب ان کو پڑھنے کے بعد ہمارا کیا معاملہ ہونا چاہیے. فرمایا, یا ایھا الذین آمنو, اے ایمان والو, آسمان سے آپ کی کال ہے. ایمان کی نسبت سے اللہ تعالیٰ آپ کو مخاطب کرتے ہیں, اور اللہ تعالیٰ کی یہ محبت ہے اپنے بندوں کے ساتھ کہ وہ بندوں کو پکارتے ہیں کہ آؤ اس ایمان کے تقاضوں کو پورا کرو جس کا تم نے اظہار کیا ہے. کیا نہ کرو, کیا کرو, کیونکہ اکثر آمنو کے بعد یا تو حکم ہوتا ہے یا کسی بات سے روکا جاتا ہے. یہاں ڈونٹس ہیں, پیچھے بات ہو رہی تھی کیا کرو کی, اور اب یہاں بات ہو رہی ہے کیا نہ کرو. کیا نہ کرو, پہلی بات, لا تتخذو, نہ تم پکڑو, لفظی معنی یہی ہے. تتخذو کا لفظ حمزہ خا اور زال سے ہے, اخذ. ماخوذ کا لفظ سنا ہوگا, کہانی ماخوذ ہے, لی گئی. اخذ کرنا کہتے ہیں پکڑنے کو, تو تتخذو کا معنی ہے پکڑنا, لیکن یہاں مراد ہے بنانا, کہ نہ تم بناؤ, نہ ان کو پکڑو ان کے ساتھ, یعنی اس طرح کا تعلق نہ رکھو. کیا نہ بناؤ, بتانہ, بتانا, بتانا کو کہتے ہیں دلی دوست, رازدار, اوڑھنا بچھونا. لفظ بتانا کو سمجھ جائیں گے تو پھر بات واضح ہو جائے گی. با تو نون اس کا روٹ ہوتا ہے. بطن کہتے ہیں پیٹ کو, بطن پیٹ کو کہتے ہیں, ہر چھپی ہوئی چیز کو بطن کہتے ہیں. پیٹ کیوں بطن ہے؟ نمبر ایک کہ یہ بہت ساری چیزوں کو چھپایا ہوا ہے. اگر آپ انسانی جسم کی ڈائسیکشن کریں نا تو ہمارے جسم کی 80% جو مشینری ہے نا وہ پیٹ میں چھپی ہوئی ہے, اور خدا نخواستہ اگر کسی کا پیٹ پھٹے تو اندر سے کیا کچھ دکھ جائے گا. اور دوسرا اس میں شاید یہ بھی اشارہ ہے کہ پیٹ چھپانے کی چیز ہے, دکھانے کی نہیں, چاہے کچھ بھی پہن لو. بہرحال, اور حیرت اس وقت ہوتی ہے جب سر کے اوپر سکارف ہوتا ہے اور پیٹ ننگا ہوتا ہے. بہرحال, اسی طرح عربی زبان میں بطن کا لفظ جو ہے کس طرح استعمال ہوتا ہے, بستر کا جو کپڑا نا, جو لحاف ہے, اس کا اندر کا کپڑا. آپ دیکھیے, جو ہم لحاف اوپر لیتے ہیں نا, ایک اس کی اوپر کی چیز ہوتی ہے اور ایک اندر کی ہوتی ہے. جو اندر کا کپڑا ہے, جس کو آپ استر بھی بولتے ہوں گے, یہ بطن ہے. وہ کیونکہ وہ چھپ جاتا ہے, پہلے آپ روئی بھر کے ایک عام سے ریگولر کپڑے کے اندر اس کو ڈالتے ہیں, اس کپڑے کو بطن کہتے ہیں, بتانا کہتے ہیں, کیونکہ وہ چھپ گیا ہے. اور اس کے اوپر کا جو خوبصورت کپڑا یا جو بھی آپ اپنے حساب سے لینا چاہتے ہیں, اس کو زہارہ کہتے ہیں. تو آپ کہہ سکتے ہیں کہ بطن کا اپوزٹ زہر ہے, ظاہر کرنا، پرومیننٹ کرنا. ہر انسان یا تو کچھ چیزوں کو ظاہر کر رہا ہوتا ہے یا کسی چیز کو چھپا رہا ہوتا ہے. عربی زبان میں بتانت الصوب کہتے ہیں کپڑے کا وہ طرف جو اندر کی جانب ہو اور جسم سے ملا ہوا ہو. مثلا آپ کی شمیز، وہ آپ کے جسم کے ساتھ جڑی ہوئی ہے اور باہر کا حصہ جو ہے وہ کچھ اور بھی ہو سکتا ہے. تو اب یہاں کیا بات کہی گئی کہ یا ایھا الذین آمنوا لا تتخذوا بتانتم من دونکم، نہ بناؤ رازدار اپنے سوا دوسروں کو. یہاں بتانا کا لفظ ایسے دوست کے لیے آیا جس پر مکمل اعتماد کیا جائے، بھروسہ ہو اور اس کو ہمراز بنا لیا جائے. دلی دوست، ہمراز. اردو میں اس کے لیے ایک بہت اپروپریٹ لفظ استعمال ہوتا ہے ہماری زبان میں، اور وہ کیا کہ فلاں شخص تو اس کا اوڑھنا بچھونا بن گیا. سنتے ہیں یہ بات؟ یہ وہی لفظ ہے. یعنی کسی کو اتنا دوست بنا لینا کہ اس سے کوئی راز راز نہ رہے. انسان کسی چیز کو اس سے چھپا نہ سکے، اس کو کہتے ہیں بتانا. یہ وہی لفظ ہے جس کو پیچھے ولایت کہا گیا. اللہ تعالیٰ ایمان والوں کو حکم دے رہے ہیں کہ دیکھو اہل کتاب کو تم اپنا بتانا نہ بناؤ، دلی دوست نہ بناؤ، بھیدی نہ بناؤ، رازدان نہ بناؤ، ان کے سامنے اپنے سارے راز کھول نہ دو، ان کو اس طرح سے نہ کرو کہ ان میں اور تم میں کوئی فرق رہ ہی نہ جائے. بتانت الرجل عربی زبان میں کہتے ہیں کسی شخص کے دلی اور رازدار دوست کو جو اس کے معاملات میں دخل اندازی کرے اور جس سے وہ اپنے معاملات میں مشورہ لے. اللہ تعالیٰ مسلمانوں کو کیا حکم دے رہے ہیں کہ مسلمانوں اپنے راز راز رکھو، اپنی پالیسیز دوسروں سے نہ بنواؤ، دوسروں سے اپنا ہر مشورہ نہ کیا کرو، کیا بنے گا کیا نہیں بنے گا، یعنی تمہاری پالیسیز دوسری جگہ سے نہ بنے، اپنے معاملات میں مشیر نہ بناؤ، معتمد نہ بناؤ. معتمد کہتے ہیں جس پہ اعتماد کیا جا سکے. مراد ہے، اشارہ ہے اس میں کہ، اور من دونی کم سے مراد ہے، کم سے مراد ہے مسلمان، یعنی جو مسلمان نہ ہو. دون کا لفظ جو ہوتا ہے نا، وہ اصل میں عربی زبان میں بہت مختلف معنوں میں استعمال ہوتا ہے. تو یہاں مراد ہے غیر، جیسے من دونی کم جو مسلمان نہیں، اس کے سوا. اشارہ ہے وہی بات کی طرف کہ مسلمانوں کو ایسے لوگوں کو ہمراز نہیں بنانا چاہیے جو کہ مسلمانوں کے دشمن ہیں. اس آیت کا شان نزول ہے، اور وہ کیا کہ مدینہ کے اطراف میں جو یہود آباد تھے ان کے ساتھ اوس اور خزرج کی پرانے زمانے سے دوستی چل رہی تھی، انفرادی طور پر بھی اور قبائلی طور پر بھی بہت دوستانہ تعلقات تھے. یہ ایک دوسرے کے حلیف بھی تھے، ہمسائے بھی تھے. اب ہوا کیا کہ طلع بدر علینا کی صورت میں محمد رسول اللہ مدینہ میں آ گئے. اوس اور حضرت کے جو قبائل تھے وہ مسلمان ہو گئے. یہود کو بھی پتا تھا کہ یہ سچا دین ہے، لیکن اپنی بڑائی کے جانے کے خوف میں اور دل میں کچھ بغض اور کینے پال کے وہ نبی صلی اللہ علیہ وسلم کی طرف ہاتھ نہیں بڑھا رہے تھے. اب ہوا کیا کہ جو پہلے دور کی دوستیاں تھیں نا، تو وہ لوگ سٹل اپنے دوستوں کے ساتھ تعلقات نبھاتے رہتے. اوس اور حضرت کے لوگ پورے خلوص اور محبت اور دوستی کے ساتھ اپنے یہود ساتھیوں کو ملتے، لیکن چونکہ یہود کے دلوں میں نبی صلی اللہ علیہ وسلم اور ان کے لائب دین سے عداوت تھی، اس وجہ سے وہ کسی ایسے شخص سے پھر مخلصانہ محبت رکھنے کو تیار نہیں تھے جو اس دعوت کو قبول کر کے مسلمان ہو چکا تھا. یعنی آپ کہہ لیں کہ وہ لوگ اب ان کے بھروسے کے نہیں رہتے، اعتماد نہیں کرتے تھے، خوف زدہ تھے کہ کہیں ان پہ اعتماد کیا تو ہماری بات ان کی طرف نہ چلی جائے. اب ہوا کیا کہ یہود نے ایسے انصار کے ساتھ ظاہر میں وہی تعلق رکھے جو پہلے سے چل رہے تھے، شروع سے جو دوستیاں تھیں، مگر دل میں اب وہ ان کے دشمن بن چکے تھے. اور اس ظاہری دوستی کے پردے میں وہ ان کے ساتھ دشمنی کرتے، ناجائز فائدہ اٹھاتے. کیا مثلا ان کی کوششیں کیا تھی؟ نمبر ایک کہ مسلمانوں کی جماعت کے اندر فتنے اور فساد برپا کرواتے. इनको कोई बात कह देते, वो जाके इनकी बातों में आके वही बात आगे उठाते। तो बस दफ़ा ऐसी बातें हुई। इंशाल्लाह जब हम मतनी दौर पढ़ेंगे सीरत का, उसमें बहुत सारी इसकी मिसालें मिलेंगी। दूसरा एक फ़ायदा क्या लेते थे इस काम से, कि मुसलमानों के जो राज थे ना वो ले लेते थे। पीछे हम रायना की सूरत में ये आयत पढ़ चुके, ला तकूलू रायना, के जाके गलत सलत बातें करते थे, फिर बातों को बिगाड़ते और गलत मामलात करते। अब मुसलमान इंसान पहली बात है जाहिर पे क्यास करता है, हदीस में भी है कि लोगों के जाहिर पे क्यास करो। अब इनके दिल साफ थे, इनको पता ही नहीं था इनके दिलों में क्या है। इनकी मुनाफिकाना रविश उनको नहीं पता थी, लेकिन किसको पता थी, जो दिलों के भेद जानता है। तो अल्लाह ताला ने भोले भाले सीधे सादे ईमान वालों को इन आयात में खबरदार कर दिया कि या अय्युहल्लज़ीना आमनू ला तत्तखिज़ू बितानतम मिन दूनिकुम। ठीक है, दोस्ती करो, मुआमलात की हद तक रहो, मवासात का ताल्लुक़ रखो, मुआमलात का ताल्लुक़ रखो। यही तीन थे ना, मैंने आपकी दोहराई करवा दी। पहली बात बोले मामलात कर सकते हो, डील कर लो इनके साथ, लेन देन कर लो, कारोबार कर लो, उधर से तिजारत आए इधर से माल जाए ले लो, नो प्रॉब्लम। मवासात का ताल्लुक रख सकते हो, वो क्या होता है, हमदर्दी। कोई दुख में है, कहीं जलसला आ गया, कोई परेशान है, कोई बीमार है, आपके नेबर में परेशान है, कोई बूढ़ा है, उसके हाथ में वजन है, उसका घास काट दो, नो प्रॉब्लम, डू इट। तीसरी चीज जी कहाँ हैं आप लोग, मुआमलात, मवासात। जी, वो तो हो गया मवासात में, मुआमलात में हो गया, वो भी हो गया उसमें, मुआमलात है, जॉब कर लो ले लो दे लो। हाँ जी, ये तो चौथा है ना जो मना है, आप जाके अपने पुराने नोट्स देखेंगे। ठीक है, जिस चीज़ से मना किया गया वहाँ क्या था, विलायत का ताल्लुक ना रखो, यहाँ कह दिया बेताना का ताल्लुक ना रखो। इस आयत की वजह से हज़रत उमर रज़ी अल्लाहु अन्हो जो थे, वो किसी भी अहले किताब को हुकूमत में जगह नहीं देते थे। एक दफ़ा इनसे कहा गया कि एक गैर मुस्लिम लड़का है, बड़ा अच्छा कातिब है, यानी राइटिंग बहुत अच्छी है, लिखता अच्छा है, तो आप उसको अपना मतलब हेल्पर रख लें इस कामों में। तो इस पर हज़रत उमर फ़ारूक रज़ी अल्लाहु अन्हो ने फ़रमाया, कदित तहस्तु इज़न बितानतम मिन दूनिल मुमिनीन, यानी इसको मैं ऐसा करूं तो मुसलमानों को छोड़कर दूसरी मिल्लत वालों को अपना राजदार बना लूं, और ये कुरान के ख़िलाफ़ है। क्या पता चला कि उन्होंने हुकूमत के अंदर इनको शामिल नहीं होने दिया। अब आप कहेंगे देखा, यही तो रिजिड होते हैं मुसलमान, यही तो बात है कि उनको हुकूमती कामों में ना रखो। तो आप देखिए कि आज के दौर में दुनिया की जो बड़ी बड़ी ममलिकतें हैं उनमें क्या शरायत है। आपको अमेरिका का सदर बनना, आप नहीं बन सकते। कब तक, जब तक आप वहां के बोन और वहां के नेशनल ना हो। कुछ खास जगह ऐसी होती हैं कि उससे आगे दूसरे को नहीं ले सकते, यानी हर मुल्क ने अपनी जगह में कुछ ना कुछ चीजें रखी हुई हैं। इसी तरह आप देखिए रशिया, चाइना, जो शख्स कम्युनिज्म पर ईमान नहीं रखता आप उसको किसी गवर्नमेंट के ओहदे पे नहीं डाल सकते। हर मुल्क के अपने रूल्स हैं, अपने रेगुलेशंस हैं। अल्लाह ताला ने मुसलमानों को यहाँ वो सुनहरी असूल सिखाया था जिस पे अगर अमल करते तो कम से कम सल्तनत उस्मानिया का जवाल ना आता। आप पढ़ें हज़रत उस्मान के दौर से लेके मुसलमानों की हुकूमतें जहाँ जहाँ टूटी हैं, वो बरेसगीर पाक व हिंद की हिस्ट्री तक आने तक देखें, तब टूटी जब मुसलमानों ने अपने सारे मामला जो है वो अंग्रेज़ों के हाथ में दे दिए। ये आप अपने ही मुल्कों की हिस्ट्री पढ़ के देख लें, इतना गहरा सूल है। दूर तक रखो, मामलात रखो, लेकिन इनको अपनी इस तरह की बात में ना रखो कि इनके और तुम्हारे राज एक हो जाए और इनको तुम्हारे मामलात की खबर हो जाए, तुम क्या कर रहे हो क्या नहीं कर रहे। लेकिन याद रखिए कि इसके बावजूद इन लोगों के हकूक भी थे, जिम्मेदारियां भी थी। इब्ने मसूद की रिवायत है, अल्लाह के नबी ने फरमाया, जिसने किसी जिम्मी को सताया, जिम्मी कहते हैं ऐसा अहले किताब जो जिजिया दे के किसी मुसलमान मुल्क में रहता है, कहा अब अगर किसी ने इसको सताया तो क्यामत के रोज मैं इसकी तरफ से दावेदार होऊंगा, और जिसका मैं दावेदार बनूंगा तो मैं ही गालिब रहूंगा। यानी कोई ज्यादती नहीं कर सकता कि अच्छा अब हमारा मालिक मकान जो है वो कोई गैर मुस्लिम है, अब घर की कुंडियां भी तोड़ लो और इसके दरवाजे भी फोड़ दो, क्या करना है जी, ये तो नॉन मुस्लिम है। ऐसा नहीं करना। اسی طرح ایک اور روایت حضرت علی سے ہے، اللہ کے نبی نے فرمایا کہ مجھے اللہ تعالیٰ نے منع کیا ہے کہ میں کسی معاہد اور کسی ایسے ذمی شخص پہ ظلم کروں. خلاصہ کیا ہے؟ کوئی کسی معاہد پہ، کسی نان مسلم پہ ظلم نہیں کر سکتا، صرف یہ ہے کہ تعلقات کی ایک حد رکھو، لمیٹیشنز میں رہو، بہت زیادہ نہ بکھر جاؤ کہ جس سے تمہیں لگے کہ وہ بالکل تمہارے رازوں کو لیں.